यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा विघटन विरूद्ध दायर भएका सबै रिट निवेदन सुनवाईका लागि संवैधानिक इजलासमा पठाउने सर्वोच्च अदालतको आदेश। प्रतिनिधि सभा विघटनबारे सभामुख अग्निप्रसाद सापकोटाद्वारा कानून व्यवसायीहरूसँग परामर्श। महामारीबाट सबैलाई सुरक्षित बनाउन सरकार प्रयासरत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सरकारलाई सम्पूर्ण ध्यान कोरोनाको रोकथाम र उपचारमा केन्द्रित गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रह। हिजो एकै दिन 7,000 बढ़ी कोरोना संक्रमण मुक्त। अर्थ मन्त्रालयद्वारा कोरोना विरूद्ध लड्न विभिन्न 41 अस्पताललाई 1,41,00,000,000 रूपियाँ सुनिश्चितता। र सिरियामा राष्ट्रपति बशर अल असद चौथो कार्यकालका लागि राष्ट्रपतिमा पुननिर्वाचित। समाचार अब विस्तारमा। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन विरूद्ध दायर भएका सबै रिट निवेदनको सुनवाई संवैधानिक इजलासमा गर्ने भएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले हिजो नियमित इजलासमा शुरू भएको 19 रिट निवेदन संवैधानिक इजलासमा पठाउने आदेश दिएको छ। यो आदेशसँगै उक्त विवादका 30 रिट निवेदनमाथि सुनवाई आज संवैधानिक इजलासमा हुने भएको छ। यस्तै प्रतिनिधि सभामा आफ्नो बहुमतको आधार पेश गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै पुनः नियुक्ति गर्नु पर्ने माग गर्दै छुट्टा छुट्टै 4 रिट निवेदन दर्ता भएको छ। प्रतिनिधि सभा पुनस्थापना गरी नेपालको संविधानको धारा 76(5) बमोजिम नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेशको माग गरी निवर्तमान सांसदले रिट निवेदन दर्ता गर्नुभएको छ भने बाँकी रिट निवेदनमा प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक भएको दावी गर्दै पुनस्थापनाको माग गरिएको छ। सभामुख अग्निप्रसाद सापकोटालाई संविधानको परिधिभित्र रही प्रतिनिधि सभा जोगाउने भूमिकामा जनमत सिर्जना गर्ने कार्यमा केन्द्रित रहन संविधानविद र कानून व्यवसायीहरूले सुझाव दिनुभएको छ। सभामुख सापकोटाले यही जेठ 8 गते प्रतिनिधि सभाको विघटनसँगै मुलुकमा उत्पन्न राजनैतिक परिस्थिति र निकासका लागि खेल्न सकिने कानूनी र संवैधानिक भूमिकाबारे गर्नुभएको परामर्श र छलफलमा सहभागी संविधानविद र कानून व्यवसायीले सदनलाई बचाउन सक्रियताका साथ जनमत निर्माणमा अग्रसर हुन सुझाव दिनुभएको हो। छलफलमा वरिष्ठ अधिवक्ता एवं राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारी, संवैधानिक कानूनका ज्ञाता भीमार्जुन आचार्य, वरिष्ठ अधिवक्ता एवं नेपाल बार एसोसिएशनका पूर्व अध्यक्ष शम्भु थापा, अधिवक्ता टीकाराम भट्टराई, नेपाल कानून समाजका अध्यक्ष तीर्थमान साक्के, वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, संविधानविद चन्द्रकान्त गेवाली, गोविन्द बन्दी र रामनारायण बिडारी लगायतले नेपाली जनताले लामो संघर्ष, बलिदान र आन्दोलनको उपलब्धिका रूपमा प्राप्त गरेको संविधान र लोकतन्त्रलाई सुदृढ तुल्याउन लाग्नुपर्नेमा जोड दिनुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट सबैलाई सुरक्षित बनाउन सरकार प्रयासरत रहेको बताउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगको 22 स्थापना दिवसका अवसरमा आयोजित भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले नागरिकको जीवन बचाउनका लागि निरन्तर प्रयास गरिरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले नागरिककै जीवन रक्षाका लागि सरकारले चीनबाट अक्सिजन सिलिण्डर ल्याएको बताउनुहुँदै नेपाल खोप उत्पादन गर्ने देश नभए पनि भारतपछि नेपालले लगाउन पाएको जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले मानवाधिकार उल्लंघनका घटना नियन्त्रणका लागि सरकारले ध्यान दिएको बताउनुहुँदै सामाजिक न्याय र सम्मानपूर्वक बाँच्न पाउने सुरक्षा प्रत्याभूतिमा सरकारले काम गरिरहेको पनि बताउनुभयो। सो अवसरमा आयोगका अध्यक्ष तपबहादुर मगरले मानवाधिकारको रक्षाका लागि आयोगले सरकारलाई गरेका सिफारिशको प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर कोविड 19 महामारी भयावह भएको वर्तमान अवस्थामा सरकारलाई सम्पूर्ण ध्यान यसको रोकथाम र उपचारमा केन्द्रित गर्न आग्रह गर्नुभएको छ। सभापति देउवाले हिजो वक्तव्य मार्फत निषेधाज्ञाका कारण निम्न आय भएका आम नागरिक, साना व्यवसायी, श्रमजीवीहरूको राहत र सहयोगका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न समेत सरकारसँग आग्रह गर्नुभएको हो। सभापति देउवाले कोविड 19 रोकथाम र उपचारमा गम्भीर हुन सरकारलाई पटक पटक खबरदारी गर्दै आएको उल्लेख गर्नुहुँदै यही जेठ 6 गते पनि आफ्नै नेतृत्वमा कोविड 19 महामारीबाट जनतालाई बचाउन प्रधानमन्त्रीलाई 15 बुँदे ज्ञापन पत्र बुझाएको समेत स्मरण गराउनु भएको छ। सभापति देउवाले जनअधिकार र जनताका आवश्यकतालाई केन्द्रबिन्दुमा राखी निषेधाज्ञालाई व्यावहारिक र प्रभावकारी रूपमा आवश्यकता अनुसार कार्यान्वयन गर्न, विदेशी मित्रराष्ट्र र संघ संस्थाहरूबाट आएको सहयोगको पार्टीकरण नगर्न तथा खोप लगायत स्वास्थ्य सामग्री खरिद र आपूर्तिमा देखिएका अनियमितता र भ्रष्टाचारको निष्पक्ष जाँच गर्नका लागि पनि माग गर्नुभएको छ। नेपालमा हिजो थप 6,939 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 20,414 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 6,731 जना तथा 578 नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा 208 जना गरी जम्मा 6,939 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या 542,056 पुगेको छ। त्यस्तै हिजो 7,226 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। हिजोसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट मुक्त हुने दर 77.2% रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै हिजो कोरोना संक्रमणबाट 106 जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 6,951 पुगेको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल नेपालमा 1,16,476 सक्रिय संक्रमितले आइसोलेशनमा रहेर उपचार गराइरहेका छन्। काठमाडौँ उपत्यकाका 3 जिल्लाका प्रशासन कार्यालयले अबको एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने विरूद्ध थप कठोर हुने जनाएको छ। झण्डै एक महिनादेखि शुरू भएको निषेधाज्ञाका कारण कोविड-19 नियन्त्रणमा केही सफलता प्राप्त गरे पनि आशातीत उपलब्धि हुन नसकेको निष्कर्ष निकालेका प्रशासन कार्यालयले अबको हप्ता भने आदेशको कड़ाईका साथ कार्यान्वयन गरिने र नमान्नेलाई जेलसम्म हाल्ने गरी प्रस्तुत हुन लागेको हो। काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गम्भीर रूपमै प्रस्तुत हुनुपर्ने देखिएकाले अबको हप्ता पसल समेत सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो। सरकारले कोविड-19 का कारण गम्भीर बिरामी परेका र बालबालिकाको उपचारका लागि पीडियाट्रिक आईसीयू र आईसीयू भेन्टिलेटरको व्यवस्था गर्न थप स्रोतको व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले हिजो देशका विभिन्न 41 अस्पताललाई 1,41,00,000,00,000 रूपियाँ बराबरको स्रोत सुनिश्चित गरेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुरूप अर्थ मन्त्रालयले कोविड-19 को रोकथाम उपचार तथा नियन्त्रणका लागि बजेट सुनिश्चित गर्दै आएको छ। दोस्रो चरणको कोविड-19 संक्रमण बढ़दै गएपछि सशस्त्र प्रहरी बल छिन्नमस्ता गढ़ बाहिनी मुख्यालय प्रदेश 2 महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कड़ाई गरी उच्च सतर्कता अपनाएको जनाएको छ। भारतीयलाई सीमा क्षेत्रबाट नेपाल भित्र नदिन प्रदेश 2 8 जिल्लाको दक्षिणी भागमा रहेको सीमा नाकामा उच्च सतर्कता अपनाई आवत जावतमा कड़ाई गरिएको प्रदेश 2 सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बताउनुभयो। कोविड-19 रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरी मध्ये 37,961 जनाले पहिलो मात्राको खोप लगाएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म तीमध्ये 24,160 जनाले दोस्रो मात्राको खोप लगाएका छन्। विगतमा कोविशील्ड पहिलो मात्रा लगाएका प्रहरीलाई दोस्रो मात्रा लगाइएको हो। 69,000 बढ़ी प्रहरी छन्। अत्यन्त जोखिमपूर्ण रूपमा कार्यस्थलमा खटिने प्रहरीलाई खोप न्यून भइरहेको अवस्थालाई सीमित कोविशील्ड खोप निकासा गरी स्वास्थ्य मापदण्ड पूर्ण पालनाका साथ आलोपालो बुधबार बिहिबार र शुक्रबार खोप लगाउने व्यवस्था गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवरले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
समाचारमा पुनः स्वागत छ। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचन आयोगले बागमती प्रदेशमा यही जेठ 6 सम्पन्न राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन हिजो पेश गरेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन बमोजिम आयोगबाट स्वीकृत गरी राष्ट्रपति कार्यालय मार्फत राष्ट्रपति समक्ष प्रतिवेदन पेश गरेको हो। प्रतिवेदनमा उपनिर्वाचन सन्दर्भमा भए गरेका कार्य र निर्वाचन कार्यक्रम सञ्चालन लगायतका विषय समेटिएको आयोगका सहप्रवक्ता कोमल प्रसाद धमलाले जानकारी दिनुभयो। प्रतिवेदनमा जनशक्ति मतदान केन्द्र र सामग्री व्यवस्थापन अभिमुखीकरण र मतदाता शिक्षा कार्यक्रम मतपत्र व्यवस्थापन सुरक्षा व्यवस्था र स्वास्थ्य सुरक्षा प्रबन्ध निर्वाचन अनुगमन र अवलोकन मतदान मतगणना र परिणाम घोषणा लगायत विषय समावेश गरिएको आयोगले जनाएको छ। सो निर्वाचनमा स्वतन्त्र उम्मेद्वार डा खिमलाल देवकोटा निर्वाचित हुनुभएको थियो। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सांसद द्वय रत्नप्रसाद शर्मा न्यौपाने र योग नारायण यादवको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले हिजो शोक वक्तव्य जारी गर्नुहुँदै उहाँहरूको निधनले नेकपा एमाले निष्ठावान र इमान्दार नेता गुमाएको बताउनु भएको छ। एमालेका कर्णाली प्रदेश समिति सदस्य र भ्रातृ संगठन अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष न्यौपानेको उपचारका क्रममा हिजो काठमाडौँमा निधन भएको थियो। यस्तै एमालेका केन्द्रीय सदस्य यादवको केही दिन अघि निधन भएको थियो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठनका लागि संविधान प्रदत्त अधिकार प्रयोग गरेर आफूहरू न्यायालय पुगेको बताउनु भएको छ। नेपाल प्रेस युनियनले स्थापनाको 31 वर्ष प्रवेश गरेको अवसरमा आयोजना गरेको भर्चुअल बैठकमा सभापति देउवाले नेपाली कंग्रेसको महाधिवेशन समयमा सम्पन्न गर्ने गरी कार्य भइरहेको पनि जानकारी दिनुभयो। कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले जनता र संविधान बचाउनका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औल्याउनुभयो। नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले कोविड प्रभावित मीडिया क्षेत्रका लागि सरकार अनुदार रहेको बताउनुभयो। बैठकमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, नेपाल पत्रकार महासंघका सभापति विपुल पोखरेल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले धारणा राख्नु भएको थियो। नेपाल प्रेस युनियनले कोविडबाट प्रभावित पत्रकारहरूका लागि हिजो नै 10,00,000 रूपियाँ अक्षय कोष रहने राहत कोषको स्थापना गर्ने निर्णय पनि गरेको छ। राष्ट्रिय योजना आयोगका 9 पूर्व उपाध्यक्षले पूर्ण एवं वितरणमुखी बजेट नल्याउन आग्रह गर्नुभएको छ। हिजो उहाँहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा विघटन विरूद्ध मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै अत्याधिक सार्वजनिक ऋण लिने, राजस्वका दरमा परिवर्तन गर्ने काम समेत नगर्न अनुरोध गर्नुभएको छ। यसरी अनुरोध गर्नेहरूमा आयोगका पूर्व उपाध्यक्षहरू पृथ्वीराज लिगल, डा जगदीश चन्द्र पोखरेल, डा शंकर शर्मा, डा पीताम्बर शर्मा, डा दिनेश चन्द्र देवकोटा, दिपेन्द्र बहादुर छेत्री, डा गोविन्दराज पोखरेल, डा मीनबहादुर श्रेष्ठ र डा सोनिमवागले रहनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून शुरू हुनु अघि नै धेरै पानी परी बाढ़ी र पहिरोको जोखिम हुने भएकाले अबको केही दिन उच्च सतर्क रहन आम समुदायमा अनुरोध गरेको छ। पश्चिम बंगालको खाड़ीमा विकसित भएको चक्रवात यासका कारण हिजोदेखि भोलिसम्म देशका धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेको उल्लेख गर्दै प्राधिकरणले नागरिकलाई सतर्क रहन र आवश्यक तयारीमा रहन सरकारवाला निकायलाई अनुरोध पनि गरेको छ। कोरोना संक्रमणका कारण प्रशासनले भीड़ नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेको छ। प्रशासनले निषेधाज्ञा जारी गरे पनि पाल्पाको तानसेनमा भने खानेपानी अभावका कारण घण्टौं भीड़मा बसेर खानेपानीको जोह गर्नुपर्ने बाध्यता बनेको छ। पाल्पाबाट स्थानीय संवाददाता विष्णु खनालको यो रिपोर्ट।
पाल्पाको तानसेनका धारामा पानी नआएको करिब 15 दिन भन्दा बढ़ी भयो। जिल्ला पूरै लकडाउनमा छ, तर दैनिक नभई नहुने पानीको चिन्ता तानसेनवासीका लागि कोरोना संग डर भन्दा बढ़ी भएको छ। हिउँद लागेपछि तानसेनमा खानेपानीको समस्या त हुन्छ नै, तर अहिले भने धारामा 15 दिनदेखि पानी आएको छैन। कोरोना कहरमा खानेपानीको चिन्ता बढ़ेको तानसेन दुई बडीगान टोलकी बसन्ती शाहको भनाइ छ।
पानी कति दुःख हुन्छ, कति दुःख हुन्छ, अब लाइन बस्नु पर्छ। 20 भीड़मा नबस्ने भन्छ, 50-60 जनाको लाइनमा बस्नु पर्छ, गाह्रो त गाह्रै छ।
तानसेन खानेपानी उपभोक्ता समितिले समयमा खानेपानी वितरण नगर्दा यति बेला सदरमुकाम तानसेनका बासिन्दाले खानेपानीको शास्ति खेप्नु परेको छ। तानसेनका धारामा खानेपानीको समस्याले स्थानीय हैरान मात्र परेका छैनन्, ज्यान जोखिममा राखेर रा भीड़मा एक गाग्री पानी थाप्नु परेको तानसेनकै मजदूर सञ्जय माचीको दुखेसो छ।
बिहानदेखि आएर लगभग 3 घण्टासम्म लाइनमा बस्नुपर्छ, हामी काम गर्ने मान्छे बिहान काम गर्न जाने कि पानी बग्ने।
अहिले तानसेनका नारायण स्थान, तीन धारा, होलाङ्गी, निशान धारामा पानी लिन जानेको बिहानदेखि राति अबेरसम्म लाग्न थालेको छ। दैनिक 50 भन्दा बढी धारामा लाइन लाग्ने गरेका छन्, तर यो समस्या न उपभोक्ता समितिले देखेको छ, न त आफूले जितेर पठाएका नेताहरूले बुझेका छन्। अर्की स्थानीय विष्णु माया मानन्दर।
कोभिड भन्नुहुन्छ, यत्रो लाइन छ, आज साँझमा अझै बढी हुन्छ, अनि यो खानेपानी उपभोक्ता समिति हुनुहुन्छ नि, उहाँ कहाँ हुनुहुन्छ थाहै छैन।
तानसेन खानेपानी उपभोक्ता समितिका सचिव केशव पौडेलले अब कालीगण्डकी परियोजना सम्पन्न हुनै लागेकाले अबको केही हप्तामा 2-3 दिनको फरकमा धारामा पानी आउने बताउनुहुन्छ।
कहिलेकाहीँ विद्युतको कारणले गर्दाखेरि तानसेनमा पानीको केही अभाव छ। अब कालीगण्डकीको पानी एक हप्ताभित्र यहाँहरूको घरमा 2 दिन गिराएर अथवा 3 दिन गिराएर पानी आउने विषयमा पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु।
तानसेनमा दैनिक 10,00,000 लिटर पानी खपत हुन्छ। तानसेनमा करिब 2 सातादेखि धारामा पानी सहज रूपमा वितरण भएको छैन। तानसेन खानेपानी उपभोक्ता समितिको व्यवस्थाका कारण यहाँका उपभोक्ताले खानेपानीको चरम अभाव भोग्दै आएको उपभोक्ताहरूले आरोप लगाउँदै आएका छन्। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
कोविड 19 को महामारीका कारण आम उपभोक्तामा सकस बढ़िरहेको छ। यस्तो बेला पनि कैलालीका व्यापारी व्यवसायीले दैनिक उपभोग्य वस्तु लगायत तरकारी तथा फलफूलमा आफू खुशी मूल्य वृद्धि गरेपछि आम उपभोक्ता थप मर्कामा परेका छन्। धनगढ़ीबाट संवाददाता जगत साउदको यो रिपोर्ट।
कोविड 19 को संकटका बीच कैलालीमा व्यापारी व्यवसायहरूले दैनिक उपभोग्य सामग्रीदेखि तरकारी तथा फलफूलमा आफू खुशी मूल्य वृद्धि गरेपछि आम उपभोक्ता मर्कामा परेका छन्। कोरोना कहरले बजार थलिएको अवस्थामा व्यापारी व्यवसायहरू एकै पटक नाफामुखीतर्फ केन्द्रित हुँदा उपभोक्ताहरू हैरान भएका देखिन्छन्। व्यवसायीहरूले दैनिक उपभोग्य सामग्री दाल चामल तेल गेडागुडीदेखि तरकारीको भाव मनपरी बढाउँदा किनमेल गर्न सकस भएको उपभोक्ताहरूको भनाइ छ।
दैनिक उपभोग्य सामानहरूको मूल्य बढेको
एकदमै आफ्नो मन पर्दो रेट लगाइरहेछन्।
महँगीले गर्दा सामान किन्नमा एकदमै समस्या भएको छ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा निषेधाज्ञा जारी छ। स्थानीय प्रशासनले उपभोक्ताको हितलाई ध्यान दिँदै हप्ताको तीन दिन बिहान 6 देखि 9 बजेसम्म खाद्यान्न डेरी तरकारी लगायतका पसल खोल्न दिने गरेको छ। कालो बजारीलाई बढावा पुग्ने गरी व्यापारी व्यवसायहरूले उपभोग्य सामग्रीको मूल्य वृद्धि गरेकाले त्यसको नियन्त्रणका लागि नियमनकारी निकायले समयमै ध्यान दिनुपर्नेमा सरकारवालाहरू जोड दिनुभएको छ। राष्ट्रिय उपभोक्ता मञ्च कैलालीका अध्यक्ष हरि रेग्मी,
व्यवसायहरूले चाहिँ मूल्य वृद्धि गर्ने मौका छोपेका छन्। सरकारवाला सबैको ध्यान यतापट्टि जानु जरुरी छ, होइन भने भाउ घट्ने भन्दा पनि अझ बढाउने क्रम जारी रहन्छ।
जिल्ला संयुक्त बजार अनुगमन समितिका अनुसार यति बेला बजारमा दैनिक उपभोग्य सामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने आफू खुशी मूल्य वृद्धि गर्ने जस्ता गतिविधि बढ्न सक्ने भएकाले त्यसतर्फ निगरानी बढाइएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी प्रमुख कमल पुन, कोरोना महामारीको यो बेलामा उपभोक्तालाई ठगी गर्ने जो कसैलाई कानूनी दायरामा ल्याउने गरी बजार अनुगमनलाई प्रभावकारी बनाउन जरुरी देखिन्छ। जगत साउथ, रेडियो नेपाल, धनगढी।
दूध तथा दुग्धजन्य पदार्थको उपभोगका लागि सर्वसाधारणमा पशु सेवा विभागको अनुरोध। दूध एक पूर्ण आहार हो। यसमा पाइने कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन र विभिन्न खनिज तत्वले मानिसको शारीरिक वृद्धिका साथै रोग विरूद्ध लड्न रोग प्रतिरोधात्मक क्षमताको समेत विकास गर्दछ। दूध तथा दुग्धजन्य पदार्थको सेवनले कोरोना लगायत विभिन्न रोग विरूद्धको लडाईमा धेरै सहयोग गर्न सक्दछ। दूध अमृत सराहु, त्यसैले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्न, मन र मस्तिष्कमा ताजगी ल्याउन र स्वस्थ जीवनका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गरौं। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागद्वारा जनहितमा जारी सन्देश।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। सिरियामा राष्ट्रपति बशर अल असद चौथो कार्यकालका लागि पुनः विजयी हुनुभएको छ। बशर सम्पन्न निर्वाचनमा 95.1% मत प्राप्त गरी विजयी हुनुभएको हो। निर्वाचनले सिरियामा जारी दशकौं वर्षको द्वन्द्वका बीच पनि सामान्य अवस्थामै सरकार सञ्चालन भइरहेको देखिएको बशर सरकारले दावी गरेको छ। भारतका 24 राज्यमा कोरोना भाइरसबाट संक्रमितहरूको संख्यामा केही कमी हुँदै गएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको संक्रमितहरूको विवरणमा 24 राज्यमा संक्रमितहरूको संख्या घट्दै गएको उल्लेख गरिएको छ। पछिल्लो एक हप्तामा यसरी संक्रमितको संख्या घट्दै गएको देखिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। उनीहरूले भाइरसबाट संक्रमित भएर अहिले निको हुनेहरूको संख्या पनि झण्डै 90% पुगेको बताएका छन्। देशका 13 राज्यमा 1,000 भन्दा कम संक्रमित हुने गरेको सरकारी अधिकारीहरूले जनाएका छन्। दैनिक संक्रमण मुक्त भएकाहरूको संख्या पनि 85.6%देखि 90%सम्म हुने गरेको छ। भारतमा गत 24 घण्टामा संक्रमित हुने संख्या 2,00,000 भन्दा कम रहेको छ। भारतमा गत 24 घण्टामा 1,79,770 जना संक्रमित भएका छन्। त्यस्तै गत 24 घण्टामा 3,558 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उद्गम स्थल पत्ता लगाउन गुप्तचर संस्थाहरूलाई 90 दिनको समय सीमासहित निर्देशन दिनुभएको छ। चीनको वुहानको एक प्रयोगशालाबाट चुहावट भई कोरोना भाइरसको उत्पत्ति भएको भनी विभिन्न भनाइहरू आइरहेका बेला राष्ट्रपति बाइडेनले कोरोना भाइरसको उद्गम स्थल पत्ता लगाउन गुप्तचर संस्थाहरूलाई 90 दिनको समय सीमासहित निर्देशन दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। अमेरिकाको क्यालिफोर्नियामा रेल कर्मचारीले गोली चलाउँदा 9 जनाको मृत्यु भएको छ। सान्टा क्लारा भ्याली ट्रान्सपोर्ट अथोरिटीका कर्मचारी 57 वर्षीय स्यामुएल किसी डीकाले रेल कर्मचारीको बैठक चलिरहेका बेला अन्धाधुन्ध गोली चलाउँदा 9 जनाको मृत्यु भएको हो। अमेरिकामा यस वर्ष मात्रै गोलीकाण्डका 230 घटना भएका छन्। अब आर्थिक समाचार।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञाका समयमा खाद्य सामग्री अभाव हुन नदिन खरिदका लागि वैकल्पिक व्यवस्था मिलाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहिबार एक सूचना जारी गर्दै निषेधाज्ञाको अवधिमा खाद्य वस्तुको अभाव हुन नदिन खरिदका लागि वैकल्पिक व्यवस्था मिलाएको जनाएको हो। नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको प्रशासनले जारी गरेको सूचनामा जनाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्यसका लागि कम्पनीको फोन नम्बर समेत सार्वजनिक गरेको छ। आवश्यक तयारी पूरा हुन नसक्दा नवलपरासीको नवलपुरमा स्वास्थ्य बीमा कार्यक्रम शुरू हुन सकेको छैन। स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालय गण्डकी प्रदेशले नवलपुरमा स्वास्थ्य बीमा कार्यान्वयनका लागि छनौट गरेको स्वास्थ्य संस्थासँग बीमा कार्यान्वयनको सम्झौता गर्न ढिलाइ गरेका कारण कार्यक्रम कार्यान्वयन हुन नसकेको हो। चैत मसान्तसम्ममा स्वास्थ्य बीमा गरेकाहरूले सेवा लिने अवधि भने जेठ 1 गतेबाट नै शुरू भइसकेको छ। कोरोना कहरका बीच म्याग्दीको नयाँ पर्यटक स्थल लवली हिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गरिएको छ। जिल्लाको बेनी नगरपालिका 2 खबराको लवली हिलमा ऊर्जा प्रविधि केन्द्र म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सिप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको हो। काठ जस्ता पाता, पाइप र धागो जस्ता स्थानीय सामग्रीबाट भर्टिकल टर्बाइन जडान गरी 4 बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट निर्माण गरिएको छ। करिब 3 महिनाको प्रयासपछि स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गर्न सफल भएको ऊर्जा प्रविधि केन्द्र म्याग्दीका प्रमुख दुर्गा श्रेष्ठले जानकारी दिनुभयो। नेपाल स्टक एक्सचेन्ज नेप्से बिहिबार सामान्य अङ्कले गिरावट आए पनि कारोबारले भने नयाँ रेकर्ड कायम गरेको छ। बिहिबार शेयर बजारमा हालसम्मकै उच्च 14,76,88,00,000 रूपियाँ बराबरको कारोबार भएको छ। यसअघि 2077 जेठ 10 गते सोमबार 13,17,53,00,000 रूपियाँ बराबरको कारोबार भएर नयाँ रेकर्ड कायम गरेको थियो। बिहिबार नेप्से 1.20 अङ्कले घटेर 2,815.40 बिन्दुमा थामिएको छ भने कारोबार समूह मध्ये 6 समूह बाहेक अन्य सबै समूह बढेका छन्।
अर्जुन श्रेष्ठ, अब खेल समाचार।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरिधतामा नेपाल यथावत रहेको छ। फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरिधतामा नेपाल 171 स्थानमा यथावत रहेको हो। गत महिना पनि नेपाल 171 स्थानमै रहेको थियो। नेपालले गत चैतमा घरेलु मैदानमा त्रिदेशीय फुटबल खेलेको थियो। त्यस यता नेपालले अन्तर्राष्ट्रिय खेल खेलेको छैन। नेपालले बंगलादेशलाई हराएर उपाधि जितेको थियो। नेपालले शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेल्दैछ। नेपाल दक्षिण एसियाली राष्ट्रको वरिधतामा तेस्रो स्थानमा रहेको छ। नेपालभन्दा अघि भारत र मालदिव्स रहेका छन्। भारत 105 स्थानमा रहेको छ भने मालदिव्स 155 स्थानमा रहेको छ। नेपालभन्दा तल भूटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ। बंगलादेश 184, भूटान 187, पाकिस्तान 179 र श्रीलंका 204 स्थानमा रहेका छन्। नयाँ परिताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ। त्यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्याण्ड र 5 स्थानमा पोर्चुगल रहेका छन्। स्पेन 6, इटाली 7, अर्जेन्टिना 8, उरुग्वे 9 र डेनमार्क 10 स्थानमा रहेका छन्। टोकियो ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिहरूलाई अर्को हप्तादेखि कोरोना खोप लगाइने भएको छ। जापानको ओलम्पिक कमिटिले गरेको घोषणा अनुसार ओलम्पिक खेलमा सहभागी हुने ती प्रतिनिधि एवं खेलाड़ीलाई जुन 1 खोप लगाउन शुरू गरिने भएको छ। टोकियो ओलम्पिकमा जापानका 1,600 एथलेटिकका खेलाड़ी, सरकारी अधिकारीहरू र प्रशिक्षकहरू हुने बताइएको छ। जापानको राजधानी टोकियोमा आउँदो जुलाई 23 अगस्त 8 तारीकसम्म ओलम्पिक खेलको आयोजना गरिएको छ।
अझै बम। अब मौसम। आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षा हुने र प्रदेश 1-2 बागमती, गण्डकी र लुम्बिनी प्रदेशका 1-2 स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 22.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.7 डिग्री सेल्सियस, वर्षा 4 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 100%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 21-23 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:09 भयो भने सूर्यास्त भरे साँझ 6:53 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। प्रतिनिधि सभा विघटन विरूद्ध दायर भएका सबै रिट निवेदन सुनवाईका लागि संवैधानिक इजलासमा पठाउने सर्वोच्च अदालतको आदेश। प्रतिनिधि सभा विघटनबारे सभामुख अग्निप्रसाद सापकोटाद्वारा कानून व्यवसायीहरूसँग परामर्श। महामारीबाट सबैलाई सुरक्षित बनाउन सरकार प्रयासरत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सरकारलाई सम्पूर्ण ध्यान कोरोनाको रोकथाम र उपचारमा केन्द्रित गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रह। हिजो एकै दिन 7,000 बढ़ी कोरोना संक्रमण मुक्त। अर्थ मन्त्रालयद्वारा कोरोना विरूद्ध लड्न विभिन्न 41 अस्पताललाई 1,41,00,000,000 रूपियाँ सुनिश्चितता। र सिरियामा राष्ट्रपति बसर अल असद चौथो कार्यकालका लागि राष्ट्रपतिमा पुनः निर्वाचित। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।